अगर अपने लिए किसी चीज को मुफीद पाता है तो अपनी लज्जतों से गुजर जाता है। तो हम इंसानों के क्या है कि हम जानते हैं कि मुफीद क्या है, फिर भी लज्जतों से नहीं गुजरना चाहते और उन लज्जतों के अंदर मुब्तला है। नतीजा क्या है, ये जानवर से पस्ती हो गई, ये जानवरों से ज्यादा पस्ती हो गई। अब एक और बात भी अर्थ करता चलता, फिर वही मामला है जैसे हमने अर्थ किया ना, कभी माबूद खुदा होता है, कभी माबूद कोई और हो जाता है, किसी जगह जानवरों से पास्त होता है, कभी इंसानों से देखता होता है। हर इंसान को ये गड़बड़ है। वो क्या, एक दफा कोई ऐसा मार्का आता है, मुश्किल आती है, इसमें बहुत इंसान बन के दिखाता है, मुकाबला करता है लज्जा से, नफसानी का ख्वाहिशात न वो करता है, और बाद जगह अचानक ही अपने आप को समझने लगता है कि मैं बहुत बेहतर हो गया हूं, मैं बड़ा चैंपियन हो गया हूं, अब मैं सब सही कर रहा हूं, ये कर रहा हूं, वो कर रहा हूं। जैसे ही ये सोचना शुरू करता है, एक ऐसा मौका आता है, सब बह जाता है, सब जाया। अब बहुत सादा की बात अर्ज करूंगा, मामूलन जो लोग हज से वापस आ रहे होते हैं ना, उनके साथ ये मुसीबत ज्यादा होती है। क्यों, हज पे गए होते हैं ना तो एक हज का एक नशा होता है, मैं हज करके आया हूं, ठीक है। अब अल्लाह ऐसे हाजी के सामने एक नक्शा खींचता है, उस नक्शे में नाउजुबिल्ला जो जाली हाजी है ये फंस जाता है, और ये जो अंदर का बैठा हुआ जिन है ये उस मौके पर बाहर आता है। जब वो बाहर आता है तब बसीरत वाले को चाहिए अभी भी समझ जाए कि मैं अभी कुछ नहीं हुआ हूं, ये देखो ये जरा सा मुकाबला हुआ मैं हार गया, ये खुदा करवाता है। मतलब एक जगह हमने रिवायत में देखा तो उसमें लिखा था, बाज लोग जो बड़े पाबंद होते हैं नमाज शब्द के, खुदा उन्हें सुला देता है, सुला देता है। क्यों सुला देता है, ताकि कहीं नमाज शब्द का गुरूर न कर जाए इसके दिमाग पर। नमाज शब्द का गुरूर कब करने के लिए इसको सुला देता है, कहते तो ठीक है होता है। मैं नहीं कह रहा कि कोई नमाज फजर की कदा कर दे तो क्या मुझे खुदा ने गुरूर कम करने के लिए सुना है, ये उल्टा कोई असर ना दे दे। नहीं, हम उन मुस्ताहबात की बात कर रहे हैं, वाजिब बात तो खुदा नहीं सुलाएगा, उसे जगह शर्मा नहीं सुलाएगा, मुस्ताहबात भी बात करें। तो अल्लाह ताला ने इंसान को हर तरीके से मौका दिया, अब भी अगर ना माने तो खुदा कहता है ये जानवरों से ज्यादा पास, क्योंकि जानवर ऐसी गलती नहीं करता, इंसान करता है। दुरुद भेजिएगा मोहम्मद वाले मोहम्मद। ये जनाब 44 आयात यहां पर पूरी हो गई, और उसके बाद जो 6 आयात हैं उसमें अल्लाह ताला ने दुनिया के जाहिरी मादी अवामिल का जिक्र किया है और ये बताया इन सब में इलाही बसीरत कैसे जागेगी। तो पहली आयत में जिक्र किया है साए का, कि देखो साए की क्या हैसियत है, साया शेड, इससे भी खुदा की हिकमत को समझो। दूसरी आयत करीमा में रात और दिन का तस्करा हुआ, तीसरी में हवाओं और पानी का तस्करा हुआ, चौथी में पानी के बरसने से जो नतीजे उनका तस्करा, कल इंशाल्लाह आपकी खिदमत में अर्ज करूंगा, इसको हम कहते हैं इलाही बसीरत। ये है आयात इलाही, ये आयात इलाही, और जिसको हम कहते हैं ना हिकमत क्या है, हिकमत भी यही है। हिकमत ये नहीं है कि मिसाल के तौर पर मुझे पिताहोरत सेरम आता है नहीं आता, वो आता हो शायद अच्छा है आपको आ जाए, लेकिन उसमें हिकमत कब बनेगी, जब वो आपको खुदा की तरफ लेके जाएगा तब हिकमत में तब्दील होगा। तो बाज औकात हम देखते हैं बड़े बड़े साइंसदान होते हैं लेकिन अपने इल्म के जरिए से कोई मारिफत में इजाफा नहीं कर पाते, बसीरत हासिल नहीं कर पाते, और बाज औकात यही साइंसदान इल्म हासिल करता है, बसीरत हासिल करता है। अब यहां पर एक और बात देखिएगा, अहले बैत अथार अलैहिस्सलाम का एक बड़ा कारनामा ये भी होता था, लोगों को बसीरत दे दिया करते थे। कोई बड़ा चैंपियन हो, समझ रहा हो कि मैं बहुत कुछ हूं, एक मौके पर ले जाकर उसको ऐसी जगह पे खड़ा करते थे कि वो ये समझे कि असल में खुदा की कुदरत क्या होती है। और ये जब देते थे तो लेने वाला होना चाहिए, बस लेने वाला जो ऐन मौके पर समझ जाए कि मुझे इस वक्त क्या करना है। बहुत सारे वाकयात हैं, मुशर हाफी का वाक्य आपके जहन में होगा, मैं चाहूंगा करबला की तरफ आऊं, जुहैर बिन कैन का मामला बहुत अच्छी है। जुहैर बिन कैन, इमाम अली मकाम ने एक आदमी भिजवाया कहा जुहैर हमारे पास आ जाओ, नहीं आए, दूसरी तरफ चले गए। जैसे ही इमाम अली मकाम का काफिला पहुंचता था, इमाम हुसैन का काफिला पहुंचता था किसी एक मंजिल पर, वहां से निकलकर दूसरी मंजिल पर चले जाते थे ताकि सामना ना करना पड़े। उनकी जौजा ने देख लिया, अब मोमिना औरत का किरदार यहां पर नजर आता है कि मोमिना औरत अपने शौहर की गलती की निशानदेही करती है, खामोश नहीं बैठती किसी के मेरा शौहर कुछ भी गलती करता, شادی کرتی ہوں. وہ مومنہ نے جیسے ہی دیکھا کہا یہ تو کیا کر رہا ہے, کہ یہ نواس رسول نہیں ہے, یہ نواس رسول تجھے بلا رہے ہیں اور تو بچ رہا, یہ کیسا ہوا؟ دو دفعہ انہوں نے نمائندہ بھیجوا تو گیا نہیں. کہا کہ ان کا جو نمائندہ آنا ہے میں بھی سمجھ رہا ہوں, لیکن جو چیز وہ مانگ رہے ہیں وہ دینا میرے لیے سخت ہے, میں نہیں دے سکتا. تو اس مومنہ نے پوچھا کیا نہیں دے سکتا اور کیوں سخت ہے, کس وجہ سے سختی ہے؟ کسی ہی وجہ سے سختی ہے, وہ جان مانگ رہے ہیں اور میں جانتا ہوں کہ اگر میں ابھی مر جاؤں تو تیرا اور بچوں کا کیا ہوگا. کہا بھائی وہ ہم پر کہ ہماری خاطر تو نواز رسول کو ترک کر رہا ہے, کس طرح تیرے اندر یہ ضرورت آئی کہ ہماری خاطر نواز رسول کو ترک کرے؟ تجھے جانا چاہیے, ضرور جانا چاہیے. اب جو عورت نے غیرت دلائی مومنہ نے تو ان کی غیرت آئی, کہا میں ضرور جاؤں گا. جب جانے لگے تو کہنے لگے کہ اب جب کہ میں جا رہا ہوں تو میں چاہتا ہوں مجھے طلاق دے. کہا مجھے کیوں طلاق دے؟ کہا وہی سوچے تھے کہ جب میں امام حسین کا ساتھ دوں گا تو یہ دشمن مجھے شہید کریں گے, جب مجھے شہید کریں گے تو تیرے اور بچوں کے اوپر ظلم کریں گے. آپ سمجھ رہے ہیں نا کہ زہیر بن قینی سمجھ رہے ہیں کہ آسارت آنے والی ہے. امام حسین نہیں جانتے کیا؟ امام حسین بھی جانتے کہ آسارت آنے والی ہے. تو زہیر بن قین نے کہا کہ میں نہیں چاہتا کہ میری عورتوں میرے بچوں کو کوئی ہاتھ لگائے. اس مومنہ نے بڑا خوبصورت کہا, کہا اے زہیر حسین اپنی بہن کو لائے ہیں تو مجھے ان کی بہن کے ساتھ پہنچا دے گا, جہاں ان کی بہن جائیں گی میں بھی چلی جاؤں. اگر ان کی بہن نے اسارت اٹھانی ہے میں میری بیوی میں بھی اسارت اٹھاؤں گی, اگر ان کے بچوں نے ظلم سہنا ہے ہمارے بچے بھی ظلم سہنے گی. یہ مولا کے صحیح عاشق ہیں اور مولا جانتے ہیں کہ یہ جو مرحلہ ہے یہ بڑا شدید مرحلہ ہے کہ جو اسارت کے بعد شروع ہونے کا معاملہ ہے. اب اس میں کون کس کی ضرورت ہے؟ فرمایا یہاں صبر زینبی درکار. یہ مردوں کے بس کی بات نہیں کہ مرد آئے اس میدان کے اندر اور کوئی ساتھ چل پائے, تو یا تو سید تاجدین یہ کام کر سکتے ہیں یا زینب سلام اللہ علیہا یہ کام کر سکتی. بڑا کٹھن مرحلہ تھا وہ وقت کہ جب امام علی مقام تشریف لائے اور الوداع کرنے کا ارادہ کیا, خیمے کے اندر تشریف لائے, اب سب جانتے ہیں کہ معاملہ کس طریقے سے ہوتا ہے اور الوداع کرنا ہے. الوداع کرنے آئے تو میں بس وہی مسائل پڑھنا چاہوں گا آپ کی خدمت میں جو اس خیمے کے الوداع کے مسائل ہیں. امام علی مقام تشریف لائے خیمے میں الوداع کرنے کے لیے. کربلا کا قتل ترین لمحہ یہ ہے, ذرا سا تصور کیجئے گا. راوی کہتا ہے حسین جب خیمے میں الوداع کرنے کے لیے آئے تو تمام یتیم بچے اطراف میں جمع ہو گئے. امام علی مقام کو یتیموں سے بہت محبت تھی نا, تو جتنے بھی یتیم بچے تھے وہ حسین کو اپنا باپ کہا کرتے تھے, سب جمع ہو گئے اطراف سے اور امام علی مقام سے کہنے لگے کہ مولا ہمارے باپ مر گئے تھے تو آپ کو دیکھ کر ہمیں سکون آتا تھا, اب اگر آپ بھی چلے گئے تو ہم یتیم کہاں جائیں گے, ہمیں کس کے حوالے چھوڑ کے چلے جا رہے ہیں. بس یہ دعا کرتے تھے. حسین کا گریا جاری تھا. بی بی زینب سلام اللہ علیہا کو بلایا, کہا بی بی اما کی کچھ تبرکات آپ کے پاس ہیں؟ وہ صندوق میرے پاس لے آئیے. ایک صندوق لایا گیا, اسے کھولا, امام علی مقام نے ایک کرتا نکالا, اس کرتے کو زیب تک بھروایا اور گریبان کو اور چاک کر دیا. بس جیسے ہی بی بی زینب نے یہ دیکھا فوراً کہا بھیا بس اب میں سمجھ گئی ہوں کہ اما کی وصیت پر عمل کرنے کا وقت آ گیا ہے, اما کی وصیت پر عمل کرنا ہے. بھیا بیٹھ جائیے. امام علی مقام زمین پر تشریف فرما ہوئے, کہا میرے بھائی ہم نے گرے بات کو آپ سے چارج کیا ہے, ہم نے وصیت کی تھی کہ حسین جب یہ کرتا منگائے تو بس سمجھ جانا آخری وقت ہے, میری طرف سے حسین کے گلے کے اوپر بوسا لینا, اس گلے کے اوپر چوری چلنے والی ہوگی, میرا حسین اکیلے میں شہید ہونے والا ہوگا. بس بوسے لینے شروع کیے, یہ وصیت پہ عمل ختم ہوا. امام علی مقام نے کہا بہن آپ نے ماں کی وصیت پہ عمل کر لیا, اب ایک وصیت پہ مجھے بھی عمل کرنا ہے. بس بہن ذرا اپنی رضا سرکائیے, شانوں کے اوپر بوسا لینا شروع کیا. فرمایا میری بہن اما نے کہا تھا اے حسین تم سب شہید ہو جاؤ گے, میری زینب
زینب کے بازو ہو میرا سب بنے گی. زینب کو ایک شہر سے دوسرے شہر جانا ہوگا. سید سجاد مدینے میں تشریف فرما تھے, نعمان ابن منظر سامنے آیا, کہا مولا آپ نے کہا شام بہت سخت جگہ ہے. ارے شام سخت جگہ کیوں ہے؟ امام عالی مقام سے فرمایا اے نعمان, سات چیزیں شام میں گزری ہے, ان سات سے بیان کرتے کرتے ایک موقع پر فرمایا اے نعمان تو نہیں جانتا کتنا سخت تھا میرے لیے, میری بہنوں کے بازو میں رسن بنی ہوئی تھی, میری پپی بھی اس رسن سے بنی ہوئی تھی.
پروردگار محمد والے محمد قلیل سے عبادت کو قبول فرما. اے پاک پروردگار بحق محمد والے محمد ان کی نورانیت سے ہمارے قلوب کو منور فرما. اے پاک پروردگار بحق محمد والے محمد اہل بیت کے پیغام کو دنیا کے کونے کونے تک پہنچانے کی توفیق عنایت فرما. اے پاک پروردگار بحق محمد والے محمد نسلن بعد نسلن ہماری تمام نسلوں کو محبین اہل بیت اطہار میں سے قرار دے دے. اے پاک پروردگار نسلن بعد نسلن ہماری تمام نسلوں کو ذکر حسین جاری رکھنے والوں میں سے قرار دے دے. اے پاک پروردگار ہمارے اور ہمارے مرحومین کے تمام گناہوں کی مغفرت فرما. بسم اللہ الرحمن